أُحِلَّ لَكُمْ صَيْدُ الْبَحْرِ وَطَعَامُهُ مَتَاعًا لَكُمْ وَلِلسَّيَّارَةِ، تمہارے لیے دریا کا شکار پکڑنا اور اس کا کھانا حلال کیا گیا ہے، تمہارے فائدے کے واسطے اور مسافروں کے واسطے، اور خشکی کا شکار پکڑنا تمہارے لیے حرام کیا گیا ہے جب تک تم حالت احرام میں رہو، اور اللہ سے ڈرو جس کے پاس جمع کیے جاؤ گے، اللہ نے کعبہ کو جو کہ ادب کا مکان ہے لوگوں کے قائم رہنے کا سبب بنا دیا، اور عزت والے مہینے کو بھی، اور حرم میں قربانی ہونے والے جانور کو بھی، اور ان جانوروں کو بھی جن کے گلے میں پٹے ہوں، یہ اس لیے تاکہ تم اس بات کا یقین کر لو کہ بے شک اللہ تعالیٰ تمام آسمانوں اور زمین کے اندر کی تمام چیزوں کا علم رکھتا ہے، اور بے شک اللہ تعالیٰ سب چیزوں کو خوب جانتا ہے۔ تم یقین جانو کہ اللہ تعالیٰ سزا بھی سخت دینے والا ہے، اور اللہ تعالیٰ بڑی مغفرت اور بڑی رحمت والا ہے۔ رسول کے ذمے تو صرف پہنچا دینا ہے، اور اللہ تعالیٰ سب کچھ جانتا ہے جو تم ظاہر کرتے ہو اور جو تم پوشیدہ رکھتے ہو۔ کلا یستوی الخبیث والطیب، آپ فرما دیجئے کہ ناپاک اور پاک برابر نہیں، وہ آپ کو ناپاک کی کثرت بھلی لگتی ہو، اللہ سے ڈرتے رہو اے عقل مندو تاکہ تم کامیاب ہو جاؤ۔ آیت نمبر 96 سے 100، 96 سے 100، ان آیات کے تین ٹاپک ہیں۔ پہلا ٹاپک ہے آزمائش میں بھی رخصت، دوسرا ٹاپک ہے کعبہ ہے تو دنیا ہے، اور تیسرا ٹاپک ہے کوانٹیٹی نہیں کوالٹی، یعنی مقدار نہیں معیار۔ پہلی چیز اس میں جو ہے وہ پچھلی آیتوں میں ہم نے دیکھا کہ احرام کی حالت میں شکار پہ پابندی تھی، لیکن ہمیشہ حالات ایسے نہیں ہوتے کہ ان پابندیوں پہ قائم رہا جا سکے، تو یہاں خشکی کی بجائے تری کے اندر جب کوئی بحری سفر کر رہا ہو تو وہاں اگر اس کا زیادہ سفر ختم ہو جائے، کھانا پینا نہ ہو تو کیا کرے گا؟ خشکی پہ تو جا کے کوئی سبزی توڑ لے گا، کوئی گرینس لے لے گا، کوئی اناج ہوگا، لیکن سمندری سفر کے اندر ایک ہی سورس رہ جاتا ہے کھانا حاصل کرنے کا، وہ سی فوڈ ہے۔ تو لہٰذا اللہ تعالیٰ نے حکم کی حکمت کو سامنے رکھتے ہوئے جب سفر کے اندر ہوں تو وہاں ایسی چیز کو حلال کر دیا جو وہ سمندر سے شکار کر سکے۔ اس سے ہمیں ایک دین اسلام کا بڑا خوبصورت رخ سمجھ آتا ہے، اور وہ کیا ہے کہ آزمائش تو اللہ تعالیٰ نے ایک علامت کے لیے رکھی ہے۔ اللہ تعالیٰ جب کبھی یہ چیز دیکھتے ہیں کہ کوئی پابندی انسان کے لیے ایسی مشکل کا سبب بن جائے کہ جس سے اس کی جان کے لالے پڑے، تو پھر اللہ تعالیٰ اس قانون میں نرمی کر دیتے ہیں۔ یہ صرف شکار کے ساتھ ہی نہیں بلکہ زندگی کے باقی معاملات میں بھی اللہ تعالیٰ کا یہی قانون ہے۔ دوسری چیز یہاں کعبہ کی تھی۔ کعبہ جو ہے دنیا بننے سے پہلے سے آج تک 10 بار خانہ کعبہ بن چکا۔ پہلے فرشتوں نے بنایا، پھر آدم علیہ السلام نے بنایا، پھر حضرت شیس نے بنایا، پھر طوفان نوح میں جب یہ ڈوب گیا اس کے بعد حضرت ابراہیم علیہ السلام اور اسماعیل نے بنایا، اور ان کے بعد سے اب تک کئی دفعہ اس کی رینوویشن ہو چکی، لیکن ایک وقت دنیا میں ایسا آنے والا ہے کہ کعبہ نہیں رہے گا، جب لوگ اس حج کو صرف ایک رسم کے طور پہ کریں گے، اور وہاں جا کے بھی وہ ایسے ہی کہیں گے کہ ہم مالز میں گھومنے آئے، ہمیں دیکھو یہاں بھی میک ڈونلڈ مل گیا، دیکھو کے ایف سی ادھر بھی ہے، دیکھو فن پلیکس ادھر بھی ہے، اور دیکھو اب یہ مال بھی بن گیا۔ اور جب لوگ جانے کے لیے اس بات کے لیے زیادہ کانشیس ہوں گے کہ پیکج کتنا بڑا لیا، اچھا چھوٹا پیکج لیا، او ہو ہو پیسے نہیں تھے، کیا تذرا آرام سے جاتی۔ اور جب بڑے ہوٹلز میں جاتے ہیں پھر کہتے ہیں بائیں آرام کرو، دیکھو تو خانہ کعبہ کی حد تو ہوٹل میں بھی ہے، اور پھر نتیجہ کیا نکلتا ہے کہ نمازیں بھی ہوٹلوں میں پڑھنے لگتے ہیں، اور جیسے گئے تھے ویسے آگے، دنیا چھوڑ کے گئے تھے وہاں سے دنیا بھر کے آگے، آدھا وقت بازاروں کی نیت ہو گیا کہ چلو ذرا دوستوں کے لیے کچھ تحفے لے لوں، اور وہاں جا کے ہاؤ ہی کرتے رہتے ہیں، دیکھو یہ بھی یہاں ملتا ہے، یہ بھی یہاں ملتا ہے، تم تو یہاں نہیں ملتے، کعبہ تو کہیں نہیں ملتا، وہاں سے وہ لے کے آؤ جو کہیں اور نہ ملے۔ نتیجہ کیا کہ اللہ تعالیٰ اس کعبہ کو اٹھا لے گا۔ اسی طرح یہ کعبہ جو ہے لوگوں کے قیام کا بھی ذریعہ تھا، اور اس کی وجہ سے وہاں کے لوگوں کی روزی روٹی چلتی تھی۔ ہم سب کے لیے اس میں سیکھنے کی بات یہی ہے کہ جب کسی چیز کو ہم صرف ایک رسم بنا لیتے ہیں تو اس کی اصل جو ہے وہ ختم ہو جاتی ہے، اور اس کے نتیجے میں پھر انسان اپنے آپ کو اس خیر سے محروم کر لیتا ہے جو اس سے ملنی چاہیے۔ تیسری چیز ہم نے یہاں دیکھی جو بہت ہی اہم ہے، جس کا تعلق نہ تو حج سے ہے، نہ عمرے سے ہے، نہ اس کا رمضان سے، نہ کسی اور سے، بلکہ پوری شریعت سے تعلق ہے، اور وہ کیا کہ لا یستوی الخبیث والطیب ولو اعجبک کثرت الخبیث، کہ کثرت جو ہے وہ مطلوب نہیں ہے، اصل چیز یہ ہے کہ انسان لیتا کیا، انسان کی ایک کمزوری ہے، اور وہ کیا کہ جس طرف بھیڑ ہوتی ہے نا، جس طرف ظاہری ساز و سامان کی کثرت ہوتی ہے، وہ سمجھتا ہے کہ یہی چیز اچھی ہے، جہاں سب جا رہے ہوتے ہیں وہ بھی جانے لگتا ہے، جو سب کرنے لگتے ہیں وہی کرنے لگتا ہے، اور جتنی مال کی کثرت ہونے لگتی ہے وہ اس کو اللہ کا فضل اور رحم سمجھنے لگتا ہے۔ نتیجہ کیا ہوتا ہے کہ لوگ کثرت کی طرف بھاگنے لگتے ہیں اور قلت کو چھوڑنے لگتے ہیں۔ اسی طرح جب اس چیز کو وہ رزق کے معاملے میں لاتے ہیں، نتیجہ کیا ہوتا ہے کہ تھوڑے حلال رزق پہ جینے والے کو بے وقوف اور سمجھتے ہیں،
اور جس کو بہت ملا جس کے گھر دانے اس کے कमले भी से आने।
जब ये कैफियत होने लगती है तो ऐसे लोग फिर इसकी परवाह कम करते हैं कि माल आया कहाँ से। वो दिन रात खूब माल कमाते हैं, फिर उसके बाद जब माल बहुत होता है दिल में गिल्ट भी आता है कि मैं क्या कर रही हूँ, तो उस गिल्ट को दूर करने के लिए उस माल में से कोई 2-3% पकड़ के मस्जिद में दे देते हैं। चलो कोई बात नहीं, अब हम कमा रहे हैं, मस्जिदें भी तो बना रहे हैं।
और देखो हम मस्जिदों को चला रहे हैं और हम तालीमी इदारों को चला रहे हैं।
अल्लाह ताला फरमाते हैं मुझे तुम्हारे माल की जरूरत नहीं। अब्दुल्ला बिन मुबारक जो हजरत इमाम बुखारी के उस्तादों में से थे, उनका एक कॉल है, कहते हैं कि एक हराम दिरहम से बचना, यानी मेरी कमाई में एक दिरहम हराम का आ जाए ये उससे बहुत बेहतर है कि मैं 100 दिरहम अल्लाह के रास्ते में खर्च करूँ। बात यह है कि इंसान जो भी करे वो ये जरूर सोच ले कि मैं ये जो कर रहा हूँ ये क्यों कर रहा हूँ, इसका नतीजा क्या होगा। आज हम कसरत को देख के पीछे भागते हैं।
आज हम कहते हैं जो सब करें वो ठीक ही तो करे होंगे, कितने लोगों को अब हराम से और गलत चीजों से रोकें, तो उसके जवाब में वो क्या कहते हैं कि क्या हुआ अब सब तो कर रहे हैं। भाई सब तो करेंगे तो क्या आप भी वही करेंगे, सब डूबेंगे तो क्या आप भी डूबेंगे, क्या सब जो है वो गिरेंगे तो आप भी गिरेंगे। ये तो एक भेड़ चाल है, भेड़ों की आदत होती है कि बुलंदी पे जाती है, किसी एक भेड़ का पाँव फिसलता है ना तो पहाड़ से गिरती है, उसको गिरता देख के बाकी भेड़ें भी गिरना शुरू हो जाती है क्योंकि ये गिरी है तो हम भी गिरे। अब वो एक भेड़ जिसके अंदर अकल नहीं है, जिसको अल्लाह ने इंसानों के खाने के लिए बनाया, वो ये करे तो अच्छा है, लेकिन अशरफुल मखलूक इंसान और वो इंसान जिसको अल्लाह ताला ने बेहतरीन तख्लीक पे पैदा किया, अगर वो ये भेड़ चाल करेगा तो वो असल में नादान शख्स है। अल्लाह ताला हमें ऐसी भेड़ चाल से बचाए। या अल्लाह ताला ने तकवा का ताल्लुक या उलिल अलबाब कह के अकल से लगा दिया, इसी को कामयाबी की दलील बना दिया। पता ये चला कि जो बंदा थोड़े पे राजी है लेकिन वो प्योर है, वो उस शख्स से ज्यादा अकलमंद है जो बहुत लेना चाहता है लेकिन उसके अंदर इम्प्योरिटीज है।
या अय्युहल्लज़ीना आमनू ला तस्अलू अनशया, ऐ लोगो जो ईमान लाए हो ऐसी बातें मत पूछो कि अगर तुम पर जाहिर कर दी जाए तो तुम्हें नागवार गुजरे, और अगर तुम जमाना नज़ूले कुरान में इन बातों को पूछोगे तो तुम पर जाहिर कर दी जाएंगी। सवालात गुज़श्ता अल्लाह ने माफ़ कर दी और अल्लाह बड़ी मग़फ़रत वाला और बड़े हिल्म वाला है। ऐसी बातें तुमसे पहले और लोगों ने भी पूछी थी फिर इन बातों के मुनकर हो गए। अल्लाह ने ना तो बहीरा को मशरू किया और ना साहिबा को और ना वसीला को और ना हाम को, लेकिन जो लोग काफिर हैं वो अल्लाह ताला पर झूठ लगाते हैं और अक्सर काफिर अकल नहीं रखते। और जब इनसे कहा जाता है कि अल्लाह ने जो अहकाम नाजिल किए इनकी तरफ और रसूल की तरफ रजू करो तो कहते हैं हमको वही काफी है जिस पर हमने अपने बड़ों को पाया।
क्या अगरचे इनके बड़े ना कुछ समझ रखते थे और ना हिदायत याफ्ता थे। या अय्युहल्लज़ीना आमनू, ए लोगों जो ईमान लाए हो अपनी फिक्र करो, जब तुम राह रास पर चल रहे हो तो जो शख्स गुमराह है इससे तुम्हारा कोई नुकसान नहीं, अल्लाह ही के पास तुम सबको जाना है, फिर वो तुमको बतला देगा जो कुछ तुम सब किया करते थे। ये थी आयत नंबर 101 से 105। इसके टॉपिक लिखिए, पहला टॉपिक है सवाल करने की बजाय मानने वाला जहन बनाओ, दूसरा टॉपिक है बाप दादा की तकलीद जायज है मगर चंद शराइत के साथ, तीसरा टॉपिक है अपनी फिक्र कर लो। पहली बात यहाँ जो थी वो सवालिया नफ्सियात का रद है। कुछ लोग सवाल बहुत करते हैं और मानते नहीं है। ऐसे ही कुछ सवालात सहाबा कराम ने अल्लाह के नबी से करने चाहे, उसमें एक सवाल ये था कि हज क्या हर साल फर्ज है। अल्लाह के नबी का मामला क्या होता था कि जब हज का हुक्म आया तो आपने खुतबा दिया, इतने में एक शख्स उठा और कहा अल्लाह के नबी क्या हज हर साल फर्ज है, आपके जवाब में खामोश रहे, फिर आपने कहा अगर मैं बोल देता तो ये तुम्हारे ऊपर हर साल फर्ज होता।
इसी तरह एक शख्स उठा और कहने लगा अल्लाह के नबी बताए मेरा बाप कौन है, जरा सोचिए माँ को पता चला होगा तो वो क्या सोचेगी, यानी इतना नसब उन दिनों बिगड़ चुका था, हालत इतनी खराब थी कि पैदा होने वाले बच्चों को खुद नहीं पता होता था कि हमारा बाप कौन है। अब ये सवाल ऐसा था कि जिसका अगर जवाब दे दिया जाता तो कितना फितना फैलता और कितनी खराबी पैदा होती, तो उस पे अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि लोगों जो बात मैं बता दूं उसको ले लिया करो, जिसको मैं छोड़ दूं उसको छोड़ दिया करो। बात यह है कि जो गैर जरूरी सवाल में पढ़ने की ममानियत उस वक्त थी जब कुरान नाजिल हो रहा था, यही मतलूब आज भी है। आज सही तरीका क्या है? आज हमारी उम्मत में एक अजीब व गरीब मामला है और मुझे इतनी तकलीफ होती है इस बात पर कि आज हमारा इल्म हासिल करने का कोई माइंड नहीं है, हम तालीम नहीं लेना चाहते, हम 2 घंटे बैठ के एक रुकू का तर्जमा तफसीर और उसके मेन पॉइंट्स और उसकी बातें नहीं लिखना चाहते। हाँ हम ये चाहते हैं कि ये सवाल का जवाब दे दें। एक जुमला नोट कर लीजिए, वो सवाल जो इल्म हासिल करने के बाद किया जाए वो फायदा देता है, और वो सवाल जो इल्म हासिल किए बगैर किया जाए वो और ज्यादा नुकसान देता है। आज हमें हर वक्त सवाल चाहिए, आप फलां आप फलां, अब आपको अखबारों में सवालों के जवाब मिल जाएंगे, आपको मीडिया पे मिल जाएंगे, आपको इंटरनेट पे मिल जाएंगे, पूरी पूरी वेबसाइट है सवालों की। मैं सोचती हूँ इसकी जरूरत क्या है, कोई जरूरत नहीं पड़ती। अगर हर बंदा एक दफा खुद इल्म हासिल कर ले आपको जरूरत नहीं पड़ेगी। पिछले कई साल से शायद कोई चंद एक सवालों के सिवा किसी से पूछने की जरूरत पड़ी हो। आप कुरान पढ़ते हैं, आप इल्म के मैदान में उतरते हैं, आपको हर बात का जवाब मिलता है, फिर आपका दिल अल्लाह ताला उस तरफ माइल कर देता है, आपको मसलों की हिकमत समझ आने लगती है। तो लिहाजा सिर्फ सवालों से दीन नहीं मिलता। ऐसे ऐसे क्या होता है, हर आने वाले से सवाल पूछो।
देखिए, जब भी कभी सवाल करें ना, तो अपने सवालों को फिल्टर कर लें।
चंद क्राइटेरियन आपके सामने रखूंगी कि आप, मैं, हम सब जब किसी से सवाल करें तो पहली बात अपने से पूछें, मैं सवाल क्यों पूछ रही हूँ? क्या मैं अमल करने की नीयत से पूछ रही हूँ? क्या मैं हुज्जतबाजी के लिए सवाल पूछ रही हूँ? क्या मैं मुखातिब को बेबस करने के लिए सवाल पूछ रही हूँ, या मैं किसी की काबिलियत परखने के लिए सवाल पूछ रही हूँ, या किसी के सर पे तलवार रख के गुनाह करने की नीयत से सवाल पूछ रही हूँ? अमूमन सवाल इस नीयत से पूछे जाते हैं। कोई एक आधे अल्लाह का बंदा और ये चीज़ों को हलाल करार दे दे जो काफ़ी साल से हराम हराम होती जा रही है, ताकि हम नाम लेके खा सकें कि भाई ये फलाह ने कह दिया था, हम इसलिए। इससे इल्म नहीं आता। ये सवाल तो बाद की बात होती है, पहले इल्म का मिजाज, पहले रिसर्च का मिजाज। फिर दूसरी बात इसमें हमने देखी आबा परस्ती, बाप दादा की पूजा जो है और उनकी बात को मानते जाना। आप देखिए कि ये भी एक अजीब कल्चर है।
बाज लोग इस तरह की बातें कर देते हैं
कि जिसके अंदर हर काम को बाप दादा का नाम लेके करना चाहते हैं,
उसमें शादी ब्याह के तरीके भी आते हैं, उसमें नमाज पढ़ने का तरीका भी आता है, उसके अंदर हमारी जीने मरने की चीजें
जिनका ताल्लुक सिर्फ रिचुअल से वो आती हैं। इसके अलावा बाप दादा का फर्नीचर आपको आपके घर में नहीं मिलेगा। हाँ, हमने उसके लिए एंटीक शॉप्स बना दी कि जाके कभी कभी नजारा कर लो। वो बाप दादा की हवेलियां और वो पुराने घर हम छोड़ चुके, अब हमारा वहाँ दिल नहीं लगता। हमें वो गलियां अच्छी नहीं लगती कि जहाँ पे कितना कितना पानी खड़ा रहता है, हालांकि हमारे बाप दादा वहाँ रहते थे। वो नानी और दादियों के वक्त के कपड़े ओल्ड फैशन हो गए, हमने उनको छोड़ दिया। कोई एक रस्म पूरी करने के लिए अगर कहीं रख लेते हैं, कभी मौका ही नहीं आता उसको पहनने का। अल्लाह ताला कहते हैं कि बाप दादा के साथ
अगर तुम्हें कोई मोहब्बत रखनी है तो याद रखो कि ऐसी मोहब्बत ना रखो कि तुम उनको मुकद्दस जान लो। वो गलत करें तो गलत, ठीक करें तो ठीक करें। अल्लाह ताला ने यहाँ जो बात कह दी, जो दो मेयार थे वो क्या थे, कि ये देख लो कि क्या बाप दादा के पास इल्म था। इल्म था, अगर किसी बात को, अगर उनकी कोई बात इल्म की बुनियाद पर थी, खुशी से मानो।
उनके अच्छे तरीके भी तो थे। आप देखिए कि वो इतने हॉस्पिटेबल होते थे, आधी रोटी खाते थे, आधी मेहमान को खिला देते थे, वो साथ की पसंद होते थे, वो झूठ नहीं बोलते थे, वो बहुत ज्यादा माल जमा नहीं करते थे। आप नानियों दादियों को देखें, दो तीन जोड़ों के सिवा नहीं रखती थी। आप वो क्यों नहीं पूरी करते? हम वो चीजें क्यों लेना चाहते हैं कि जिसमें भी हमारे नफ्स की बात हो? तो लिहाजा ऐसी चीज बाप दादा का नाम लेकर और उनके नाम पे किसी हराम को हलाल या हलाल को हराम करके उनका तकद्दस कायम कर लेना, ये असल में इंसान के अपने ही नफ्स की ख्वाहिश है। और आखिरी बात इस हिस्से में बड़ी अहम है, मैं इसको हाईलाइट करवाऊंगी, आयत नंबर 105।
आप सब खवातीन इसको जरूर हाईलाइट करें।
बहुत सारी खवातीन अपने शोहरों का नाम लेके दीन से रुकती हैं,
अपने बच्चों को सामने कर क्या करें, ये नहीं दीन की तरफ आने देते,
बस ससुराल का नाम लेते हैं। मुझे तो ऐसे लगता है कि बस खवातीन यानी शोहरों को नीचे बात डाल के उनकी बात को बुनियाद बना के अपने आप को जन्नत में ले जाना चाहती हैं। क्या करें, शोहर नहीं मानते, प्लकिंग करनी है शोहर को पसंद है, क्या करें कुरान पढ़े नहीं ये पसंद नहीं करते, क्या करें जॉब करें मियाँ की बात है, क्या ये क्यों पहने मियाँ मियाँ। याद रखिए
अल्लाह ताला ने एक कानून इधर दे दिया कि ला यदुर्रुकुम मन दल्ला इज़ा हतदैतुम,
बिगड़े से बिगड़ा शख्स, खराब से खराब माहौल तुम्हारा
कुछ नहीं बिगाड़ सकता अगर तुम खुद हिदायत पे हो।
जब हम ऐसे कल्चर में आते हैं, ऐसे माहौल में जाते हैं कि जहाँ कुछ ऐसी ही चीजें मौजूद होती हैं जो इस्लाम से मेल नहीं खाती, तो हम कहते हैं क्या करें, माहौल का असर है। अब फिर सब कर रहे हैं
तो बात यह है कि कब्र में हम तन्हा होंगे, मौत के बिस्तर पे हम अकेले होंगे, और हिसाब किताब के वक्त हम तन्हा होंगे। आज किसी का भी नाम लेके हम बिगड़ जाएं, शौक से बिगड़े, लेकिन उनमें से कोई बंदा उस वक्त हमारे सामने नहीं आएगा। और तो और लोग आज दीनदारों का नाम लेके बिगड़ते हैं, ये मुल्लाओं ने जिंदगी हराम की हुई है, हम भी फिर इनको और बुरा बन के दिखाएंगे। और दिस एंड दैट,
तो याद रखिए कोई कुछ भी कर ले, असल बात यह है कि इंसान फिर अपनी अदालत खुद भुगतेगा। या अय्युह लज़ीना आमनु शहादतु बैनकुम इज़ा हदर अहदकुमुल मौतु खैर वसिय्या,
ए ईमान वालो, तुम्हारे आपस में दो शख्स का गवाह होना
मुनासिब है जबकि तुम में से किसी को मौत आने लगे और वसीयत करने का वक्त हो। वो दो शख्स ऐसे होंगे कि दीनदार हों, ख्वा तुम में से हों या गैर लोगों में से हों, यानी नॉन मुस्लिम में से, या गैर लोगों में से दो शख्स हों। अगर तुम कहीं सफर में गए हो और तुम्हें मौत आ जाए, अगर तुमको शुबा हो तो इन दोनों को नमाज के बाद रोक लो, फिर दोनों अल्लाह की कसम खाएं कि हम इस कसम की बस कोई नफा नहीं लेना चाहते, अगरचे कोई कराबदार ही हो, और अल्लाह ताला की बात को हम पोशीदा नहीं करेंगे, हम इस हालत में सख्त गुनाहगार होंगे। फिर अगर इसकी इत्तला हो कि वो दोनों गवाह किसी गुनाह के मुर्तकिब हुए हैं, तो इन लोगों में से जिनके मुकाबले में गुनाह का इर्तकाब हुआ है, और दो शख्स जो सब में करीब तर है जहाँ वो दोनों खड़े हुए थे,
ये दोनों खड़े होंगे, फिर दोनों अल्लाह की कसम खाएं कि बिल यकीन
हमारी ये कसम इन दोनों की इस कसम से ज्यादा सच्ची है और हमने जरा तजावुज नहीं किया, हम इस हालत में सख्त जालिम
होंगे।
ये करीब जरिया है इस अमर का कि वो लोग वाकये को ठीक तौर पर जाहिर करें, इस बात से डर जाएं कि इनसे कस्में लेने के बाद
कस्में उल्टी पड़ जाएंगी। और अल्लाह ताला से डरो और सुनो, और अल्लाह ताला फासिक लोगों को हिदायत नहीं देता। आयत नंबर 106 से 108, 106 से 108 इनका उनवान है, موت کہیں بھی آ سکتی ہے، تیار رہو۔ اصل میں یہاں ایک اس شخص کا تذکرہ ہے جو دیار غیر میں تھا، اور وہاں راستے میں اچانک موت کے اثرات پیدا ہو جائیں تو وہ اپنی ساری چیزوں کو کسی کے ہینڈ اوور کرے گا، پھر وہ لوگ ان چیزوں کو گھر لے کے جائیں گے، گھر والوں کو اگر شک پڑ جائے کہ انہوں نے کوئی چیز چھپائی ہے تو ان کو نماز کے وقت پہ روکیں گے، پھر وہ قسمیں کھائیں گے کہ ہم نے اس میں سے کچھ نہیں چھپایا اور وصیت جو ہے وہ درست ہو۔ بات یہ کہ اللہ تعالیٰ کے کلام میں سے ان آیات کو پڑھنے سے ہمارے دل میں جو خیال آتا ہے وہ کیا ہے
کہ اللہ ہم سے کتنی محبت کرتا ہے۔ ساری زندگی جو ہم نے کرنا ہے وہ تو بتایا ہی ہے، لیکن ڈیتھ بیڈ پہ، موت کے وقت میں، پردیس میں، دیار غیر میں، دشمنوں اور مخالفوں اور کفار کے بیچ میں بھی اگر انسان کو موت آ جائے تو اس وقت بھی اللہ تعالیٰ نے ہمیں رہنمائی سے خالی نہیں چھوڑا۔ کسی کو آفس میں موت آ سکتی ہے، کسی کو ٹریولنگ میں، کسی کو جہاز میں، کوئی رشتے دار پاس نہیں، کوئی مسلمان پاس نہیں۔
ایسے وقت میں غیر مسلموں کو بھی گواہ بنا کے پیش کیا جا سکتا ہے۔
ان آیات میں اللہ تعالیٰ نے ایک تو اس بات کا یقین دلا دیا کہ دیکھو موت کے لیے تیار ہو۔
جب گھر سے سفر کے لیے نکلو تو سوچ سکتے ہو کہ ہو سکتا ہے موت آ جائے، دفتر کے لیے نکلو تو سوچ لو کہ ہو سکتا ہے کسی وقت موت آ جائے۔ کچھ نہ کچھ نشانیاں تو اپنی ذات پہ انسان ضرور رکھے کہ اگر سفر میں موت آ جائے تو پھر انسان پکڑا نہ جائے اور لوگ اس کے ساتھ غلط نہ کریں۔ ایک چیز جو میرے تک کبھی پہنچی کسی کی، ایک ایسا سانحہ ہوا تھا چند سال پہلے کہ جس کے بعد لوگ اتنا ڈر گئے کہ کسی نے کہا کہ اب تو ہم نے گاڑیوں میں قرآن رکھنے بھی چھوڑ دیے کہ کہیں کسی کو ہماری گاڑی کی تلاشی سے نہ پتہ چل جائے کہ ہم مسلمان ہیں۔ کسی نے گاڑی میں کوئی اسکارف رکھا ہوتا تھا صرف اس لیے کہ چلو کہیں مسجد سے گزر ہوا تو سر پہ رکھ لیں گے مسلمان ہونے کی دلیل کے طور پہ، انہوں نے ان کو اتار دیا۔ ہمارے چہرے بدل گئے، ہمارے حلیے بدل گئے۔ میں سوچتی ہوں اگر ایسے کسی وقت میں موت آ جائے تو کیا کوئی سوچے گا کہ ہمارا کیا دین تھا اور کیا ریلیجن تھا، پھر وہ ہمیں کس طرح دفن دے کرے گا اور کس طرح ہمارا کفن ہوگا۔
یوم یجمع اللہ الرسل فیقول ماذا اجبتم، جس روز اللہ تعالیٰ تمام پیغمبروں کو جمع کرے گا پھر ارشاد فرمائے گا کہ تم کو کیا جواب ملا تھا۔ وہ عرض کریں گے ہم کو کچھ خبر نہیں، تو ہی بے شک پوشیدہ باتوں کو پورا جاننے والا ہے۔ جبکہ اللہ تعالیٰ ارشاد فرمائے گا عیسیٰ ابن مریم میرا ہی نام یاد کرو جو تم پر اور تمہاری والدہ پر ہوا جب میں نے تم کو روح القدس سے تائید دی، تم لوگوں سے کلام کرتے تھے گود میں بھی اور بڑی عمر میں بھی، اور جبکہ میں نے تم کو کتاب اور حکمت کی باتیں اور تورات اور انجیل کی تعلیم دی، اور جبکہ تم میرے حکم سے گارے سے ایک شکل بناتے تھے جیسے پرندے کی شکل ہو تم اس کے اندر پھونک مار دیتے تھے جس سے وہ پرندہ بن جاتا تھا میرے حکم سے، تم اچھا کر دیتے تھے مادر ذات اندھے کو اور کوڑی کو میرے حکم سے، اور جبکہ تم مردوں کو نکال کر کھڑا کر لیتے تھے میرے حکم سے، اور جبکہ میں نے بنی اسرائیل کو تم سے باز رکھا جب تم ان کے پاس دلیلیں لے کر آئے تھے، پھر ان میں جو کافر تھے انہوں نے کہا بجز کھلے جادو کے یہ اور کچھ بھی نہیں ہے۔
یہ تھی آیت نمبر 109 سے 110۔
اس کا عنوان ہے عیسیٰ علیہ السلام اللہ کی عدالت میں۔ بہت ہی قابل غور بات ہے کہ
قیامت کے دن حساب کتاب کی شروعات عام لوگوں سے نہیں، رسولوں سے ہوگی۔ ان آیات میں اور آخر سورت تک اب حضرت عیسیٰ علیہ السلام کی پیشی کا ذکر ہے کہ وہ لوگ جو آج دنیا میں انبیاء کرام کا نام لے کے یہ سوچتے ہیں کہ وہ کل
میں اللہ
کے ہاں بچا لیں گے، کل وہ نبی خود اللہ کی عدالت میں کھڑے ہوں گے اور وہاں سوال ہوگا کہ بتاؤ تمہارے ساتھ کیا ہوا۔ یہاں غور کرنے کی بات ہے کہ حضرت عیسیٰ علیہ السلام سے جب یہ سوال ہو رہے ہیں کہ جس میں ان کے تمام معجزات کی بات پیش کر دی گئی، تو ذرا سوچئے کہ جب ان کے امتیوں سے سوال ہوں گے تو پھر کیا حال ہوگا۔
آپ آگے پڑھتے جائیں گے
اللہ تعالیٰ کیسے ان سے بات کرتے ہیں، اگلے حصے کو ساتھ دیکھیں گے ہم۔
وَإِذَا
أُخِيتُ إِلَى الْحَوَارِيِّينَ آمَنُوا بِي وَبِرَسُولِي قَالُوا آمَنَّا وَاشْهَدْ بِأَنَّنَا مُسْلِمُونَ۔ وہ وقت یاد کرنے کے قابل ہے جبکہ حواریوں نے عرض کیا کہ عیسیٰ ابن مریم کیا آپ کا رب ایسا کر سکتا ہے کہ ہم پر آسمان سے خوان نازل فرمائے؟
آپ نے فرمایا کہ اللہ سے ڈرو اگر تم ایمان والے ہو۔ وہ بولے ہم یہ چاہتے ہیں کہ ہم اس
سے کھائیں اور ہمارے دلوں کو پورا اطمینان ہو جائے اور ہمارا یہ یقین اور بڑھ جائے کہ آپ نے ہم سے سچ بولا
اور ہم گواہی دینے والوں میں سے ہو جائیں۔ قال عیسیٰ ابن
مریم،
عیسیٰ ابن مریم نے دعا کی اے اللہ، اے ہمارے پروردگار، ہم پر آسمان سے کھانا نازل فرما کہ وہ ہمارے لیے یعنی ہم میں اور جو اول ہیں اور جو بات والے ہیں
سب کے لیے خوشی کی بات ہو جائے اور تیری طرف سے ایک نشانی ہو جائے،
اور تو ہم کو رزق عطا فرما دے اور تو سب عطا کرنے والوں سے
اچھا ہے۔
حق تعالیٰ نے ارشاد فرمایا کہ میں وہ کھانا تم لوگوں پر نازل کرنے والا ہوں، پھر جو شخص تم میں سے اس کے بعد
ناحق شناسی کرے گا تو میں اس کو ایسی سزا دوں گا کہ وہ سزا دنیا جہان میں سے کسی کو نہ دوں گا۔ یہ تھی آیت نمبر 111 سے 115، 111 سے 115۔ اس کا عنوان ہے زمین سے رزق کا نکلنا، کیا کسی معجزے سے کم ہے؟
इन आयात में उस मुतालबे का तस्करा है जिसकी वजह से सूरत का नाम सूरत माईदा है। हम पीछे पढ़ चुके हैं कि बनी इसराइल पर अल्लाह ताला ने
मन और सलवा नाजिल किया था। यहूद जब मूसा के साथ वादी यतीम में थे तो 40 साल के अरसे के दौरान
उन पर कुछ अरसा मन मसलवा उतरा था। अब यहाँ जो है हजरत ईसा के मानने वालों के मुतालबे का तस्करा है।
जो कौमें अल्लाह के नबियों को दलाइल की बुनियाद पर नहीं मानती वो मोजज़ात की बुनियाद पर मानना चाहती हैं। कुछ लोगों ने हजरत ईसा से ऐसा ही मुतालबा कर दिया कि अगर तुम वाकई सच्चे हो तो जरा आसमान से एक ख्वान तो उतारो और उसकी पूरी डिस्क्रिप्शन मिलती है, वो ऐसा हो, उसमें ये हो, उसमें वो हो। अब ये कहना जो है ये इसी सोच का गम्माज है कि वो लोग जो जमीन से फसल का निकलना और अनाज और सब्जियों का उगना देख कर भी इसको निशानी ना समझे, क्या फिर वो मौजों से निशानी मानेंगे? क्या वो ये महसूस करेंगे कि वाकई मौजे जो है वो आसमान से ही उतरने में? इंसान की आदत क्या है कि वो नेमतें, वो अल्लाह की कुदरतें जो हर रोज सुबह शाम अपनी जिंदगी में देखता है उसको वो चीजें तो मौजज़ा नहीं लगती, लेकिन जो चीज को खिलाफ मामूल हो उसको मौजज़ा समझता है। तो याद रखिए कि ऐसे लोग जो हक को ना पहचाने अल्लाह की कुदरतों की रोशनी में, फिर वो मौजों को देख के भी नहीं मानते। इस्लाम कोई शोबदाबाजी नहीं है, ये कोई वैरायटी प्रोग्राम नहीं है कि लोग ये हो जाए तो ये हो जाए, वो हो जाए तो ये वो हो जाए। जो लोग दलील से नहीं मानते वो मौजज़े से नहीं मानेंगे, और इसकी बहुत बड़ी दलील है। बनी इसराइल के ऊपर अल्लाह तआला ने कोहे तूर खड़ा कर दिया था, उस वक्त मान गए, फौरन सजदे में चले गए, लेकिन जब वो कोहे तूर दूर हटा, थोड़ा अरसा गुजरा, फिर वैसे हो गए। आज हम अपनी जिंदगी में कई दफा आजमाए जाते हैं, हम पे मुश्किलात आती हैं, हम ऐसी बीमारी के करीब पहुंच चुके होते हैं कि जिससे बस अब मौत करीब है। हम कहते हैं अल्लाह बस इस बीमारी से निकाल दे, बस फिर देखना हम सही हो जाएंगे। अल्लाह निकाल देता है, फिर क्या होता है? चंद दिन के बाद ऐसे हो जाते हैं जैसे कुछ जानते ही नहीं थे। सूरत अनाम में इस तरह के बहुत सारे वाक्यात हमें मिलेंगे। तो बात यह है कि मौजों से जो ईमान आता है ना वो ज़ाहरी ईमान आता है, अल्लाह को जो ईमान मतलूब है ना बंदे से वो दिल को बदलने वाला ईमान है, और वो कायल होने से आता है, माइल होने से नहीं आता। अल्लाह ताला लोगों को माइल करने से ज्यादा कायल करना चाहते हैं कि तुम मुझे खुदा समझ के मानो, तुम मेरी ज़ात को मानो, फिर मेरी क्वालिटी को देख के मेरी तरफ आओ। जैसे जैसे कोई प्रोडक्ट है उसकी क्वालिटी इतनी अच्छी है कि लोग उस क्वालिटी के बेस पे उसको लेंगे, और दूसरा तरफ है क्वालिटी अच्छी नहीं, उसका रैपर बड़ा खूबसूरत है, उसके एडवर्टाइजमेंट बड़ी खूबसूरत है। अब वो लोग जो जाहिर परस्त होते हैं ना वो जाहिरी चीज़ों को देख के वो चीज़ खरीद लेते हैं। कितनी दफ़ा खरीदेंगे? अगर अच्छी नहीं होगी तो अगली दफ़ा नहीं लेंगे। लेकिन जो सादी सी रैपिंग है जिसकी कोई एडवर्टाइजमेंट भी नहीं, बस आम सी चीज़ है, एक दफ़ा जिसने उसको ले लिया, जब आजमा लेंगे तो इंशाल्लाह उसको हमेशा लेंगे। यही मामला हक है, और अल्लाह ताला हमें हक परस्त बना दे बजाय इसके कि जाहिरी तौर पर हम कुछ चीज़ों को अपनी ज़िंदगी के अंदर जगह देने वाले बन जाएं।
वैस काल अल्लाह या ईसा इब्न मरियम, और वो वक्त भी काबिले जिक्र है जबकि अल्लाह ताला फरमाएगा, ऐ ईसा इब्ने मरियम, क्या तुमने इन लोगों से कह दिया था मुझको और मेरी माँ को भी अल्लाह के सिवा माबूद करार दे लो? ईसा अलैहिस्सलाम अर्ज करेंगे, मैं तो तुझको मुबर्रक समझता हूँ, मुझको किसी तरह ये ज़ेबा ना था कि ऐसी बात कहता जिसके कहने का मुझको कोई हक नहीं। अगर मैंने कहा होगा तो तुझको इसका इल्म होगा, तू तो मेरे दिल के अंदर की बात को भी जानता है और मैं तेरे नफ्स में जो कुछ है इसको नहीं जानता। तमाम गैबों का जानने वाला तू ही है, मैंने तो इनसे और कुछ नहीं कहा मगर सिर्फ वही जो तूने मुझसे कहने को फरमाया था कि तुम अल्लाह की बंदगी इख्तियार करो जो मेरा भी रब है तुम्हारा भी रब है। मैं इन पर गवाह रहा जब तक मैं इनमें रहा, फिर जब तूने मुझको उठा लिया तो तू ही इन पर मुत्तले रहा और तू हर चीज की पूरी खबर रखता है। इन तो अज़िब हूँ फ़इन्नहुम इबादुक वइन्तग़फिर लहुम फ़इन्नका अंतल अज़ीज़ुल हकीम, अगर तू इनको सजा दे दे तो ये तेरे बंदे हैं और अगर तू इनको माफ़ फरमा दे तो तू जबरदस्त है हिकमत वाला है। अल्लाह ताला इरशाद फरमाएगा, ये वो दिन है कि जो लोग सच्चे थे इनका सच्चा होना इनके काम आएगा, इनको बाग मिलेंगे जिनके नीचे नहरें जारी होंगी जिनमें वो हमेशा हमेशा रहेंगे। अल्लाह ताला इनसे राजी और खुश हुआ और ये अल्लाह से राजी और खुश हैं, ये बहुत बड़ी कामयाबी है। लिल्लाहि मुल्कु समावाति वल अर्द वमा फीहिन्न वहुवा अला कुल्ली शयइन कदीर, अल्लाह ही की है सल्तनत आसमानों की और जमीन की और इन चीजों की जो इनमें मौजूद है,
और वो हर शय पर पूरी कुदरत रखता है। ये थी आयत नंबर 116 से 120, 116 से 120। इनका उनवान है सच्चाई ही निजात की दलील है। बहुत ही दिलसोज किस्म की आयात से सूरत का अख्तिताम है। क्यामत के दिन अल्लाह ताला नसारा से नहीं पूछेंगे, कैथोलिक लोगों से नहीं पूछेंगे, और वो लोग जो ईसा के बारे में अफरात और तफरीत का शिकार हो चुके उनसे नहीं पूछेंगे, बल्कि ब्राह रास्त ईसा अलैहिस्सलाम से पूछेंगे कि ईसा तुम बताओ कि क्या तुम कह के आए थे कि मुझे खुदा मानो? तुम कहो कि जीसस गॉड, तुम कहो सन ऑफ गॉड, तुम कहो मैरी गॉड। अब जरा एक लम्हे के लिए सोचिए कि ईसा अलैहिस्सलाम से
हिसाब किताब का ये मामला है तो फिर आम लोगों से क्या हाल होगा। और उस दिन उन लोगों की हसरत का क्या ठिकाना होगा
कि जो जीसस के नाम पे सारी जिंदगियां तज करने वाले, जो अपने आप को डिवोट करने वाले, जिन्होंने दुनिया की सारी नेमतें अपने ऊपर हराम कर दी थी। हम सबके लिए भी इसमें ये पैगाम है कि आज दुनिया में जो चीज़ हमें हकीकत दिखती है वो दरअसल हकीकत नहीं होती। क़यामत का दिन आएगा, हकीकत असल शक्ल में हमारे सामने आएगी। उस दिन लोगों को पता चलेगा कि लिल्लाहि मुल्कुस समावाती वल अर्द, सारी बादशाहत उसकी है। पूरी सूरत मायदा को अगर आप एक स्ट्रेच में देखना चाहें तो पूरी सूरत का यही खुलासा था। और अक्सर जो सूरत की आखिरी आयत होती है वो सूरत का खुलासा होता है कि सारी कायनात तो उसके आगे झुकी हुई है, तुम्हें अल्लाह के हुक्म सुन के मानने क्यों मुश्किल लगते हैं? सारी कायनात तो एक रब को मानती है,
तुम जीसस को गॉड क्यों मानते हो?
तुम पीरों फकीरों और बुजुर्गों के पीछे क्यों भागते हो? अगर तुम कायनात से ही सबक लेना चाहो तो तुम्हारी जिंदगी में भी यही बात हो जाएगी कि अल्लाह ही एक है और वही इंसान के सारे कामों को करने वाला है। ये दुनिया इम्तिहान के लिए बनी, यहाँ आजादी है, जो मर्जी कर लो, जैसा मर्जी दीन को मंसूब कर दे। कोई रसूल को खुदा कह दे, कोई रसूल को नूर कह दे, कोई रसूल को खुदा कह दे, खुदा का बेटा कह दे, कल क़यामत के दिन पता चल जाएगा कि वो लोग जिन्होंने अपने आप को बड़ा करने के लिए, अपनी लीडरशिप को मनवाने के लिए लोगों को बातिल अकायद पे जमा किया, कल अल्लाह की निगाहों में झूठे होंगे। और उस वक्त एक ही सच लोगों की कामयाबी की दलील बनेगी, और वो क्या है कि ला इलाहा इल्लल्लाह। यह आयत बड़ी काबिले गौर है। यौमु यनफउ सादिकीन सिदकुहुम, क़यामत के दिन सच काम आएगा। और कायनात का सबसे बड़ा सच तौहीद है कि देयर इज नो गॉड बट अल्लाह। अल्लाह ताला हमें इसी पे जिंदा रखे और इसी पे मारे। सूरत अलनाम, यहाँ से अब आपको थोड़ा सा एक फर्क महसूस होगा पिछली सूरतों के पढ़ने का, क्योंकि ये मक्की सूरत है।
और सूरत अनाम के बारे में आप देखिए कि अलहम से शुरू हो रही है। सूरह फातिह अलहम से शुरू हुई थी। तकरीबन 7 पारों के बाद
दोबारा सूरत
जो अलहम के साथ शुरू होती है, अल्लाह ताला हमें वही चीज याद दिलाना चाहता है कि जो तुम्हें शुरू में सूरत बकरा के साथ
सिखाई थी।
और इसी तरह इस सूरत
के बारे में ये भी आता है कि इसके साथ फरिश्ते नाजिल हुए थे। बड़ी खूबसूरत सूरत है
और इसमें इंसान को तौहीद
और रसालत और आखरत का पैगाम दिया गया। शुरू करते हैं। अनाम का लफ्ज गिफ्ट्स के लिए नहीं, कैटल्स के लिए आता है। चौपायों को अनाम कहते हैं अरबी में, ये इनाम नहीं है जो उर्दू में हम बोलते हैं। बाद लोग इसको गिफ्ट्स वाली सूरत समझते होंगे, तो नाम की वजाहत करना ज़रूरी थी। बिस्मिल्लाहिर्रहमानिर्रहीम, अल्हम्दुलिल्लाहिल्लज़ी खलकस समावाति वल अर्द वजालस ज़ुलुमाति वन नूर थुम्मल्लज़ीना कफरू बिरब्बिहिम यादिलून। शुरू करती हूँ अल्लाह के नाम से जो मेहरबान और रहम फरमाने वाला है। तमाम तारीफें अल्लाह ही के लायक हैं जिसने आसमानों को और ज़मीन को पैदा किया और तारीकी और नूर को बनाया। फिर भी काफिर लोग गैर अल्लाह को अपने रब के बराबर करार देते हैं। वो ऐसा है जिसने तुमको मट्टी से बनाया, फिर एक वक्त मुअय्यन किया और दूसरा मुअय्यन वक्त खास अल्लाह ही के नज़दीक है, फिर भी तुम शक रखते हो। और वही है माबूद बरहक आसमानों में भी और ज़मीन में भी। वो तुम्हारे पोशीदा अहवाल को भी और तुम्हारे ज़ाहरी अहवाल को भी जानता है, और तुम जो कुछ अमल करते हो इसको भी जानता है। ये आयत नंबर 1 से 3। इसका उनवान है असबाब की बजाय, यानी मींस को असबाब कहते हैं, मुसब्बबुल असबाब की तरफ देखो, असबाब पैदा करने वाला। असबाब की बजाय मुसब्बबुल असबाब की तरफ देखो, कौन है वो? अल्लाह की ज़ात है। अल्लाह सुबहाना ताला ने ये जो कुछ दुनिया में हमारे इर्द गिर्द रखा, अगर हम इन सब पे गौर करके देखें तो हम ये कहने पर तैयार हो जाएंगे कि ला इलाहा इल्लल्लाह। अल्लाह ताला ने इस कायनात को जिस अंदाज से बनाया है, एक एक चीज जो है वो बोल बोल के बता रही है कि हमें बनाने वाली जात अल्लाह की है। लेकिन इंसान का हाल क्या है कि वो असबाब में खो जाता है,
वो जिंदगी को देखता है, हाँ इसलिए कि जिंदगी एक चीज है और इस तरह से ये हुआ,
साइंटिफिकली इसकी ये रीजन थी और इसके बाद जिंदगी वजूद में आई,
हाँ मौत इसलिए आती है
कि इंसान का दिल धड़कना छोड़ देता है,
हाँ
मिट्टी से पौधे उग रहे हैं
इसलिए कि मिट्टी के अंदर ये है और वो है। लेकिन बात
यह कि अल्लाह ताला ने इंसान की मौत और हयात सामने रख के उसको बता दिया कि देखो ये दुनिया महदूद है, कल तुम्हें वापस आना है। आज दुनिया में आप देखिए कि हर चीज जोड़े के साथ है, लेकिन इंसान के जो जिंदगी मिली क्या इसका जोड़ा नहीं होना चाहिए? मौत है, ये दुनिया है तो इसका जोड़ा आखरत है। इस कायनात से अल्लाह ताला ने साबित कर दिया कि तुम दोबारा उठोगे। आज तुम्हारा ये जिस्म जो मट्टी से बना है, मट्टी में मिल के मट्टी बन जाता है, लेकिन तुम्हारी रूह का भी तो कोई इंजाम होना चाहिए। और रूह को अल्लाह ताला उसके इनाम या उसकी सजाएं देने के लिए कल क्यामत के दिन वहां हमें पैदा करेगा। آج اللہ تعالیٰ بتا رہا ہے کہ اگر آج اس مٹی سے خوشبودار پھول اور ذائقے والے پھل پیدا ہو سکتے ہیں تو تمہاری اس دنیا کے بعد ایک اور دنیا جو اس سے زیادہ معیاری اور اس سے زیادہ خوبصورت ہوگی وہ کیوں پیدا نہیں ہو سکتی؟ کائنات کی ہر چیز جو ہے ہمیں بعد میں دوبارہ اٹھنے کا سبق دیتی ہے، اور کچھ نہیں تو اس رمضان کو دیکھیے، کل ہم کہہ رہے تھے روزے آ رہے ہیں، آج روزے آ گئے، اب جلدی سے گزریں، کل ہمیں فکر لگ جائے گا اب روزے ختم ہو رہے ہیں، کیا یہ موت اور حیات کو نہیں دکھا رہی؟ کیا یہ زندگی اور موت کا سفر، یہ دنیا اور آخرت کا تقابل نہیں ہے؟ اگر انسان کی زندگی میں شعور ہو اور آنکھیں کھول کے جینے والا بن جائے تو ہر چیز سے سبق لے سکتا ہے۔ اب کچھ ایسی ہی چیزوں پہ توجہ دلائی جائے گی۔ وَمَا يَأْتِيهِمْ مِنْ آيَةٍ مِنْ آيَاتِ رَبِّهِمْ إِلَّا كَانُوا عَنْهَا مُعْرِضِينَ،
اور ان کے پاس کوئی نشانی بھی اپنے رب کی نشانیوں میں سے نہیں آتی مگر وہ اسے اعراض ہی کرتے ہیں۔
انہوں نے اس سچی کتاب کو بھی جھٹلایا جبکہ وہ ان کے پاس پہنچی، سو جلد ہی ان کو خبر مل جائے گی اس چیز کی جس کے ساتھ یہ لوگ مذاق کرتے تھے۔ کیا انہوں نے دیکھا نہیں کہ ہم نے ان سے پہلے کتنی جماعتوں کو ہلاک کر دیا جن کو ہم نے دنیا میں ایسی قوت دی تھی جو تم کو نہیں دی، اور ہم نے ان پر خوب بارشیں برسائیں، اور ہم نے ان کے نیچے نہریں جاری کی، پھر ہم نے ان کو ان کے گناہوں کی پاداش میں ہلاک کر دیا، اور اس کے بعد دوسری جماعتوں کو پیدا کر دیا۔ یہ تھی آیت نمبر
4-6، اس کا عنوان ہے تاریخ سے سبق لو۔ ان آیات میں اللہ تعالی ہمیں
تاریخ کے مطالعے کی دعوت دیتے ہیں، ہسٹری کے نام سے بولتے ہیں۔ آپ کہہ سکتے ہیں کہ ہسٹری اللہ کی نشانیوں میں سے ایک نشانی ہے۔
آج دنیا میں ہسٹری کو پریزرو کرنے کی
کئی کوششیں کی گئیں، کہیں کھنڈرات کے نام پہ ان کے نکلے ہوئے برتن محفوظ کیے گئے، کہیں ان کی ہڈیاں، کہیں ان کے فاسلز محفوظ کیے گئے، کہیں ہسٹری کے نام پہ میوزیم بنے اور اس میں پرانے لوگوں کے سونے چاندی کے زیورات جمع کیے گئے۔
اللہ تعالیٰ ہسٹری پڑھنے کا ایک نیا رخ دیتے ہیں،
اور وہ کیا ہے کہ عبرت کی نگاہ سے دیکھو، ذرا دیکھو تو صحیح ان کا کیا حال ہوا کہ جو اللہ کی دنیا میں آئے اور پھر ہلاک کر دیے گئے، جو اپنی طبعی موت مرنے کی بجائے زلزلوں اور طوفانوں اور مختلف قسم کے حادثات کی نظر ہو گئے۔ آج دنیا میں جو کچھ بھی ہوتا ہے نا، یہ اسباب کے پردے میں دکھتا ہے۔ ہم کہتے ہیں ڈیزاسٹر آیا تو اتنے لوگ مر گئے، ہریکین آیا تو اتنے مر گئے، زلزلہ آیا تو اتنے مر گئے۔ اچھا زلزلہ کیوں آیا، پھر اس کی لاجکس دیتے ہیں، وہ اتنے سال کے بعد زمین کانپتی ہے، وہ اتنے سال کے بعد پہاڑ ہلنے لگتے ہیں، وہ وہاں ویلکینو تھا، وہاں لاوا تھا، یہ سارے اسباب ہیں۔ اللہ چاہتا ہے دیکھو کیوں آیا، اللہ نے کیوں نہیں روک لیا زمین کو۔
حضرت عائشہ رضی اللہ تعالیٰ عنہ سے خلاصہ ملتا ہے روایت
کا کہ بعض دفعہ جب دنیا میں گناہوں کی کثرت ہو جائے گی تو زلزلے آئیں گے، اور کچھ اس طرح کے کام ہے کہ جس کے بعد اللہ کے عذاب آتے ہیں۔ یا ہمیں وہ ذہن دیا جا رہا ہے کہ جو قوموں کے عروج اور زوال کو پہچاننے کے لیے انسان اپنی زندگی میں لا سکتا ہے۔
آج اگر کوئی عروج پہ ہے تو اگر وہ اللہ کے
قانون کو نہیں مانے گا تو نتیجہ کیا ہوگا کہ وہی ہو سکتا ہے جو کل پچھلی قوموں کے ساتھ ہوا۔ یہاں نشانیوں کی بات ہے، اور اگر ہم واقعی غور کر کے دیکھیں تو کتنی ہی نشانیاں ہیں جس پہ ہم منہ پھیرتے ہیں۔
آیت نمبر 4 کو ہائی لائٹ کر لیجیے، اور اس بات کا جواب ہم اپنے آپ سے پوچھیں گے
کہ کیا یہ میری بات تو نہیں، کتنی نشانیاں میری زندگی میں اللہ کی رحمتوں کی آتی ہیں لیکن میں اس کو نہیں سمجھتی،
اور کتنی
نشانیاں میری پکڑ کی آتی ہیں اور میں اس کو نہیں سمجھتی۔
ایک روایت کا خلاصہ ہے کہ منافق کی مثال گدھے کی ہے،
جس کو نہیں پتا کہ اس کے مالک نے اس کے اوپر بوجھ کیوں لادا ہے،
خوش ہو کے لادا ہے یا اس سے ناراض ہو کے لادا ہے۔
اسی طرح جب ہم پہ مشکلات آتی ہیں نا، آزمائشیں آتی ہیں، یہ اللہ کی نشانیاں ہوتی ہیں،
لیکن بعض دفعہ ہم سمجھ نہیں پاتے، ہم کہتے ہیں ہاں وہ فلا وبا پھیلی ہوئی ہے نا، اس لیے فلو ہو گیا،
وہ اصل میں آج کل سوائن فلو پھیلا ہوا ہے تو وہ مجھے بھی ہو گیا،
وہ آج کل اصل میں ہوا خشک چل رہی تھی نا تو میرا گلا خشک ہو گیا۔ یہ ذہن نشانیوں والا ذہن نہیں ہے، یہ راز والا ذہن ہے۔ سب میں آپ کو کیوں ہوا؟
کیا سب کو ہوا تھا؟ نہیں، تو پھر مجھے کیوں ہوا؟ اصل بات یہ ہے کہ جس بندے کو اللہ تعالیٰ سے باتیں کرنی آ جاتی ہیں، پھر وہ دنیا میں دیکھتا ہے کہ کیا چیز جو ہے جو مجھے کیا سبق دینا چاہتی ہے۔
کس طرح دنیا میں اللہ تعالیٰ قوموں کو بساتا ہے، ان کو اتنا مال دیتا ہے، پھر اس کے بعد وہ چلے جاتے ہیں اور ان کے پیچھے کوئی ان کی طرف رہتا ہی نہیں۔ اسی طرح اگر انسان دنیا میں اپنی چیزوں کو غور سے دیکھے اور سمجھے
کہ کل میرے دنیا کے جانے کے بعد جو میری چیزیں، کیا لوگوں کے لیے عبرت کا سامان تو نہیں بن جائیں گی؟ جب کوئی مرتا ہے اور لوگ اس کی چیزوں کو چھانٹتے ہیں، اس وقت میرا خیال ہے کہ انسان کو اپنی اصل یاد آنی چاہیے۔ حیرت ان لوگوں پہ ہوتی ہے جو مرنے والے کے ورثے پہ لڑتے ہیں، اور ورثے پہ بھائی بھائی کا اور بہن بہن کی دشمن جب بن جائے تو میں سوچتی ہوں انہوں نے کیا لیا،
انہوں نے جانے والوں کے حال سے سبق نہیں سیکھا۔